यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगासँगै अछामको रेडियो अछाम र लम्कीको जनता एफएमबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट जनक विष्टको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। धनगढी दिपायल द्रुतमार्गमा फेरि स्वामित्व विवाद बल्झिएपछि निर्माणमा अन्यलता बढ्यो। प्रदेश सरकारलाई योजना हस्तान्तरण भएको 2 महिना नपुग्दै सङ्घीय सरकारकै मातहतमा लैजाने प्रयास। स्थानीय तहका जनप्रतिनिधिहरू सुविधा भोगी हुँदा विकास र समृद्धि आउनेमा प्रदेशवासीको आशंका। अनियमिततामा मिलोमतो गर्दै विकास निर्माणमा एकअर्कालाई दोष दिएर पन्चिरहेको आरोप। कैलालीको बौनियामा सामुदायिक वन र वन कार्यालयका कर्मचारीको मिलोमतोमा काठ तस्करी। स्थानीय र युवा क्लबको सक्रियतामा तस्करीमा संलग्नहरूलाई पक्राउ गरे पनि उम्काउने प्रयास। सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग निवारणका लागि सरकारी र गैर सरकारी निकायले लगानी गरे पनि निवारणमा चुनौती। प्रदेशका अधिकांश जिल्लामा वर्षेनी कुष्ठरोगीको संख्या बढ्दै। र कैलालीको गोदावरी धाममा लागेको बाह्र राशि दर्शन मकर मेला सम्पन्न। मेला अवधिभर झण्डै 4 लाख भक्तजनले दर्शन गरेको दावी। भेटी बाफत मात्रै 3 लाख रकम सङ्कलन।
रमेश यता सुन्नु न, पढाइ सँगसँगै लोकसेवाको तयारी गर्ने मन थियो, कहाँ गएर क्लास लिने होला?
तयारीका लागि यो धनगढीमा गतिलो इन्स्टिच्युट छैन र भने?
अरे यार, यसको पनि चिन्ता गरेर बस्ने हो त? निजामती कर्मचारीमा खरिदार नासु
शाखा अधिकृतका तयारी कक्षाहरू
कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको छ नि, यति मात्र कहाँ हो र? त्यहाँ त प्रहरी जवान तर्फका तयारी कक्षाहरूमा प्रहरी जवान, असही इन्स्पेक्टरका तयारी कक्षाहरू, प्राविधिक तर्फ अहेब, अनमी, अमिन, ओभरसियर, स्टाफनर, भेटनरी जेटिएका तयारी कक्षाहरू, साथै एसई प्याकेज, प्लस टू एकाउन्ट इङ्ग्लिस म्याथ्स फिजिक्स केमिस्ट्रीका ट्युसन क्लासहरू, डिप्लोमा लेभल एकाउन्ट इङ्ग्लिस फाइनान्स म्याथका तयारी कक्षाहरू, त्यसै गरी कम्प्युटरतर्फ बेसिक कोर्स, अफिसियल, पेज मेकर, फोटोसप, 6 महिने डिप्लोमा, 12 महिने डिप्लोमा, टेलिभिजी, इन्टरनेटका कक्षाहरू पनि भइरहेका छन् नि। त्यसै गरी हाम्रो यहाँ इङ्ग्लिस, कोरियन, जापानिज ल्याङ्ग्वेज कक्षाहरू, पत्रकारिता, नेतृत्व विकास, व्यक्तित्व विकास, उद्घोषण तालिम पनि दिइन्छ।
थप जानकारीका लागि कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजी, धनगढी 1 बुद्ध मन्दिर, कैलाली, सम्पर्क 091-521-644 र 98-48-61-65-71।
थुप्रै लगानी लगाएर घर त बनाइयो, अब यसमा लगाउने अलुमिनियमका झ्यालहरू, ढोका, पार्टिसन सबै लगाउने मन थियो, कहाँबाट ल्याउने होला भाइ? तिमीलाई थाहा छ?
ल दाइ, पनि यति सानो समस्यालाई पनि ठुलो बनाएर हुन्छ त? चटकपुरमा रहेको मस्ट बण्डाली मेटल उद्योगमा जाउन, त्यहाँ त ग्राहकहरूले खोजे जस्ता र रोजे जस्ता घर निर्माणका सामानहरू पाउनका साथै अर्डर अनुसार पनि सामानहरू उपलब्ध गराइन्छ नि, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
हाम्रो यहाँ अल्मुनियमका झ्याल, ढोका, पार्टिसन, एससिपी, स्टिलको रेलिङ, टेबल, कुर्सी, च्यानल गेट, सटर, ग्रिल, ट्रस्ट आदि सुपथ मूल्यमा पाइन्छन्।
सम्पर्क मस्ट बण्डाली मेटल उद्योग, चटकपुर जनता बैङ्क नजिकको घरमा। मोबाइल 98-68-13-36-41 र 98-12-69-33-30।
दिनेश खबर अब विस्तारमा। धनगढी दिपायल द्रुतमार्गमा फेरि स्वामित्व विवाद देखिएपछि निर्माणमा अझै अन्यलता बढेको छ। प्रदेश सरकारलाई योजना हस्तान्तरण गरेर कर्मचारी परिचालन भइसक्दा समेत यसै क्षेत्रका नेताहरूले उक्त योजना फेरि सङ्घीय सरकारकै मातहतमा लैजाने प्रयास गरेपछि झनै अन्यलता बढेको हो। मक्सिर 4 गते धनगढी दिपायल द्रुतमार्ग योजना सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालयलाई उक्त योजना अगाडि बढाउने जिम्मेवारी दिएको छ। तर द्रुतमार्गलाई सङ्घीय सरकारकै मातहतमा राखेर निर्माण गर्न सङ्घीय मन्त्री परिषदमा प्रस्ताव गरेपछि अलपत्र परेको योजनाको निर्माणलाई अगाडि बढाउन अन्यलता बढेको हो। योजना एक सरकारबाट अर्को सरकारको मातहतमा लैजाने प्रयास भए पनि सडक निर्माणमा बाधक देखिएको वनको विवाद टुङ्ग्याउन भने कसैले पहल गरेका छैनन्। सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
धनगढ़ी दिपायल द्रुतमार्ग योजना प्रदेश सरकारलाई मंगसिर 4 गते हस्तान्तरण भएपछि दुईजना इन्जिनियर सहित योजना प्रमुख पनि खटाइएको छ। तर यसै क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले फेरि संघीय सरकारबाटै द्रुतमार्ग निर्माण हुनुपर्ने लबिङ गरेपछि योजनाका लागि खटाइएका कर्मचारीहरूले काम थाल्न नसकेका हुन्। यसअघि संघीय सरकारकै मातहतमा रहँदा योजना प्रदेश सरकारलाई हस्तान्तरण हुँदा चुप बसेका नेताहरू अहिले फेरि संघीय सरकारकै मातहतमा योजना लैजान लबिङ गरिरहेका छन्। द्रुतमार्ग हेर्ने जिम्मेवारी पाएको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख प्रेम दत्त भट्ट
यता केन्द्रले लिने भयो भनेर कुरा गर्नुहुन्थ्यो। उहाँले अब त्यो प्रस्ताव पारित भइसक्यो होला भन्नुहुन्थ्यो, तर लेखेर आइसकेका छैन। निर्णय भयो कि भएन मन्त्री कसो थाहा हुन सकेका छैन। अझ अब यो केन्द्रले ठेक्का निकाल्छ भन्नुहुन्थ्यो, आधिकारिक लिखित रूपमा केही आइसकेका छैन। अन्यलाई अब के गर्ने के नगर्ने, अब हामीले हेर्ने हो कि नहेर्ने हो, के गर्ने हो यो थाहा छैन।
स्वामित्व विवाद र रुख कटानीका लागि अनुमति नपाउँदा झण्डै एक वर्षदेखि धनगढी दिपायल द्रुतमार्गको काम अलपत्र छ। यस क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूका अनुसार धनगढीदेखि दिपायल हुँदै बझाङ भएर चीनको सिमानासम्म जोड्ने सड़क निर्माणका लागि संघीय सरकारले 1 अर्बको ठेक्का गर्ने तयारी गरेको छ। उक्त प्रस्ताव मन्त्री परिषदमा गइसकेकाले छिट्टै पारित हुने दावी उनीहरूको छ। डोटीबाट विजयी प्रतिनिधि सभा सदस्य प्रेम आले मगर
बजार चैनपुर हुँदै मानसरोवरसम्म जाने बाटो हो त्यो। त्यसको लागि क्याबिनेटमा फाइल पेस भइसकेछ, क्याबिनेट डिसिजन हुन साथ 1 अर्बको टेन्डर निस्किन्छ। त्यो
योजना कहिले प्रदेश सरकार त कहिले संघीय सरकारको मातहतमा लैजाने प्रतिस्पर्धा भए पनि सड़क निर्माण अलपत्र परेको विषयमा भने कसैको ध्यान गएको छैन। रुख कटानीको फाइल 1 वर्षदेखि संघीय वन मन्त्रालयमा अट्किँदा पनि फाइल अगाडि बढाउन कुनै पहल भएको छैन। डोटीबाट सड़क क्षेत्रमा पर्ने 1061 रुख काट्न अनुमति लिन बाँकी छ भने कैलालीमा झण्डै 2000 रुखहरूका लागि अनुमति लिनुपर्ने देखिएको छ। फेरि सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख भट्ट
सम्बन्धमा वन मन्त्रालयमा फाइल पुगेर छ, त्यहाँ उसले एउटा पत्र के लेखिदिनुपर्छ भन्ने कुरा गरेका छ अरे। त्यो पत्र चाहिँ यतै सब्जेक्टमा रहेछ, सडक विभागलाई लेखेको, सडक विभागले फेरि रिस्पोन्स गरिदिनु पर्ने भन्ने केही लेखेका रहेछ। अब आयोजनामा आएको त्यो पत्र हेरेर अब के रहेछ बुझेर अनि गर्नुपर्नेछ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कार्तिक महिनाको सुरुवातमा धनगढी दिपायल द्रुतमार्गको अनुगमन गर्दै यही वर्षदेखि द्रुतमार्ग सञ्चालन हुने दावी गर्नुभएको थियो। तर आर्थिक वर्षको 6 महिनासम्म द्रुतमार्ग निर्माणका लागि अवरोध मानिएको वनको विवाद टुङ्गोमा लगाउन पनि पहल भएको छैन भने अहिले आएर फेरि स्वामित्वको विवादलाई उजागर गरिएको छ। डोटीबाट विजयी प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरको भनाइ भने यस्तो छ।
त्यसको लागि मैले कुरा गरिराखेको छु, त्यहाँ मेरो वन मन्त्रीसित पनि मेरो कुरा भएको छ, गर्छु भने छ, प्रक्रिया अगाडि बढिसकेको छ।
105 किलोमिटर लम्बाईको द्रुतमार्ग अन्तर्गत एउटा कालोपत्रे र बाँकी 5-6 ठेक्का ट्र्याक खोल्नका लागि भएका छन्। द्रुतमार्गकै राजपुरदेखि सेनाको प्रतिनासम्मको 1 किलोमिटर कालोपत्रेको काम पनि सकिएको छैन। धनगढीको हसनपुरदेखि खुटियासम्मको काम 80% सम्पन्न भएको आयोजनाले जनाएको छ, तर कालोपत्रेका लागि भने अहिलेसम्म ठेक्का भएको छैन। कैलालीको मुडेबगरदेखि बबेनासम्मको 20 किलोमिटरको ठेक्कामा 40% मात्रै प्रगति भएको छ। त्यसपछिको ओझेनादेखि विपिनगरसम्मको 4 किलोमिटर सड़कको ठेक्कामा 80% काम भएको आयोजनाको दावी छ। डोटीको विपिनगरदेखि काप्तडीसम्म 8 किलोमिटरमा 20% मात्रै काम सकिएको छ। डोटीकै काफलतडीदेखि सलेनासम्मको 50 किलोमिटर ट्र्याकको काम पनि 40% मात्रै सम्पन्न भएको छ। चिसोका कारण रोकिएको काम सम्पन्न भएको छ। अधिकांश ठेक्कामा निर्माण अवधि सकिएको छ, तर वनको विवादले काम रोकिएको छ भने झण्डै 20 किलोमिटर ट्र्याक खुल्न पनि अझै बाँकी छ। फेरि एकपटक यातायात पूर्वाधार निर्देशनालयका प्रमुख भट्ट
अरू कामहरू त अब ठेक्का पत्र जसरी लगाएको थियो उनीहरू छ, केही काम चाहिँ भइरहेछ, अब केही म्यापटप गर्नुपर्ने, अरू कामहरू गर्नुपर्ने बाँकी नै छ।
1 वर्षसम्म वनको विवाद पनि समाधान गर्न नसक्ने नेताहरू योजनाको स्वामित्व सार्नमा व्यस्त छन् भने द्रुत मार्गमै सुरुङ मार्ग बनाउने भाषण पनि गरिरहेका छन्। जेनिस एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
वन संरक्षणको अधिकार तथा जिम्मेवारी पाएका सामुदायिक वनका पदाधिकारी र वन कर्मचारीको मिलोमतोमा कैलालीमा काठ तस्करी भएको छ। कैलालीको बर्दोगोरिया गाउँपालिकामा वनका कर्मचारी र सामुदायिक वनकै मिलोमतोमा काठ तस्करी भएको आरोप लागेको हो। काठ तस्करीमा संलग्नलाई उम्काउने प्रयास पनि भएको स्थानीयले आरोप लगाएका छन्। शुक्रबार राति कैलालीको बर्दोगोरिया गाउँपालिका वडा नम्बर 3 अवैध सालको गोलियासहित 2 ट्र्याक्टर स्थानीयले पक्राउ गरेका थिए। सोही वडामा रहेको साइनिङ स्टार युवा क्लब र स्थानीयको सक्रियतामा दुई ट्रली सालको गोलिया सहित ट्र्याक्टरलाई पक्राउ गरिएको थियो। राति 8 बजे से दुई त 1185 र से एक त 7287 नम्बरको ट्र्याक्टरमा अवैध सालका कासो गोलिया लुकाई सिपाही लगिँदै गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए। ट्र्याक्टर पक्राउ परेपछि तस्करीमा संलग्न बर्दोगोरिया पाँचका राजेन्द्र बोहरा गब्बर सहित ट्र्याक्टर चालक भने ट्र्याक्टर छोडेर फरार रहेको स्थानीयले बताएका छन्। त्यसलगत्तै रामपुर रेन्जर पोस्ट बाउनिया सेक्टर वन कार्यालय लम्की र सब डिभिजन कार्यालय पहलमानपुरबाट गएको गस्ती टोलीले राति नै ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो। उक्त घटनामा वन कर्मचारीले नै तस्करमा संलग्नलाई उम्काउन खोजेको स्थानीयको आरोप छ। खुलेआम तस्करी भइरहँदा समेत सामुदायिक वन समितिका पदाधिकारी मुखदर्शक भएको उनीहरूले बताएका छन्। काठ तस्करीमा संलग्नले स्थानीय युवालाई 70,000 रुपियाँ दिने भन्दै छोडिदिन करिब 1 घन्टासम्म बार्गेनिङ गरेको एक स्थानीयले बताउनुभयो। यस्तै इलाका वन कार्यालय रामपुर रेन्ज पोस्टबाट खटिएका दुईजना कर्मचारीले नै ट्र्याक्टरलाई छोडिदिन पटक पटक आग्रह गरेको पनि स्थानीयले बताएका छन्। कैलालीको गोदावरी धाममा गत पुस 30 गतेदेखि लागेको बाह्र राशि दर्शन मकर मेला सम्पन्न भएको छ। गोदावरी धाममा आयोजित विशेष कार्यक्रमका बीच आज सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मकर मेलाको समापन गर्नुभएको हो। प्रत्येक वर्ष कुनै न कुनै राशिमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भ मेलाको प्रतीकको रूपमा आयोजना गरिएको बाह्र राशि दर्शन मकर मेला अवधिभर झन्डै 4 लाखभन्दा बढीले दर्शन गरेको गोदावरी धाम विकास समितिले जनाएको छ। गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले मेला अवधिभर झन्डै 4 लाख बढी श्रद्धालु भक्तजनहरूले दर्शन गर्नुका साथै स्नान गरेको जानकारी दिनुभयो। मेला अवधिभर 5 लाख श्रद्धालु भक्तजनहरूलाई गोदावरी भित्र्याउने लक्ष्य राखिएको भए पनि वर्षाका कारण प्रभावित भएको छ। गोदावरी धाम विकास समितिका अध्यक्ष जोशीले 4 लाख श्रद्धालु भक्तजनहरूबाट भेटीमा मात्रै 3 लाख सङ्कलन भएको जानकारी दिनुभयो।
हामीले 5 लाखको लक्ष्य राखेका थियौँ। 3 लाखदेखि 4 लाखको बिचमा हाम्रो चाहिँ सबै श्रद्धालुहरू आए। हिजो राति पानी पर्यो, तथापि 5 लाख पुग्छ कि भनेको थियौँ। 5 लाख अलिक कम हुन्छ कि जस्तो हामीलाई लागेको छ, यो पानी परेका कारणले कम भयो। त्यसमा पनि यहाँ धेरै नेपालका विभिन्न ठाउँबाट र भारतबाट पनि विभिन्न श्रद्धालु महानुभावहरू आउनुभयो र त्यहाँबाट चलेको 3 लाख जति केवल दान पेटिकामा हालेको चाहिँ हामीसँग भेटघाटी आएको छ र अरू व्यवस्थापन अब हाम्रो विभिन्न ठाउँबाट हामीले निवेदन दिएका छौँ र हाम्रो तिर्न तार्न पनि अझ बाँकी नै छ, त्यसले हाम्रो पुग्दैन। विभिन्न यत्रो अनुष्ठान गरेका छौँ, 5 लाख नआएको छ हाम्रो खर्च पनि, अब त्यसभन्दा अब कति हुन्छ।
मकर मेला समापन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गोदावरी धाम विकास समितिले सुरु गरेको अभियान सराहनीय भएको बताउनुभयो। उहाँले धामको संरक्षण सम्वर्धन र प्रचार प्रसारका लागि सबै एक भएर अघि बढ्ने पनि आवश्यकता रहेको बताउनुभयो। प्रदेश सरकारले समेत गोदावरी धामको संरक्षण सम्वर्धनका लागि विशेष खालको गुरु योजना अघि बढाउने बताउँदै मन्त्री सुवेदीले सामाजिक विकास मन्त्रालयका तर्फबाट 12 राशि दर्शन मकर मेलाको सहयोग स्वरूप 1,51,000 रकम दिने पनि घोषणा गर्नुभयो। गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले मेला अवधिभर विभिन्न किसिमबाट सहयोग पुर्याउने सबैलाई धन्यवाद पनि ज्ञापन गर्नुभएको छ। गत पुस 30 गते सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेको 12 राशि दर्शन मकर मेला 12 दिनसम्म चलेको थियो। मेला अवधिभर नवग्रह शान्ति, महानुष्ठान, विशेष पूजा तथा पाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कीर्तन भएका थिए। गोदावरी धाममा हरेक 12 वर्षमा कुम्भ मेला, 6 वर्षमा अर्धकुम्भ र हरेक वर्ष मकर मेलाको आयोजना गरिँदै आएको छ। दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर रोजन पोखरेल पब्लिक हेल्थ केयर फार्मेसी धनगढीमा आउने बारे सूचना। दर, त्रास, अनिन्द्रा, डिप्रेसन, माइग्रेन, रिस, चिन्ता, निराशा, इच्छा शक्तिको कमी, आलस्यता, कुलत, नशालु पदार्थको सेवन, स्मरण शक्तिको कमी, तनाव, टाउको दुखाई, नकारात्मक विचार आइराख्ने, एउटै कुरालाई धेरै सोचिराख्ने, काममा जोश जाँगर नआउने, आत्मविश्वासको कमी, उत्साहीनता, अपराध बोध, आत्मग्लानी आदि मानसिक समस्या छन् भने वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ न्युरो हस्पिटल बाँसबारीमा कार्यरत डाक्टर रोजन पोखरेलसँग चेक जाँच गरी समयमै स्वास्थ्य लाभ लिनुहोस्। वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ
डाक्टर आउने मिति प्रत्येक महिनाको अन्तिम शनिबार र आइतबार।
पब्लिक हेल्थ केयर फार्मेसी सेती अञ्चल अस्पताल नजिकै चौधरी बुक डिपो लाइन धनगढी कैलाली। मोबाइल नम्बर 9848421421 9812400127 र 9848444426।
नमस्कार सही साहब, हजुर एक कुरडी
भन्ना अब तसो असैज मान्नु पर्ने कुरडी के हो?
मेरो चेलीको बलात्कार भइरहेछ।
हो बहिनी?
हो सर, मैसितै पढ्दे एक केटाले मलाई जबरजस्ती अर्या हो, तैलाई कारबाही हुनु पर्छ सर।
म मेरी चेलीलाई नयाँ दिलाउन चाहनु सर।
हुन्छ बहिनी, पारी पल्ला कोठामी गए भर तम माथि कहिले कसरी बलात्कार गर्याउ प्रष्टसँग भने भर उजुरी दर्ता र तमले न्याय पाउँछौ।
लौ सर।
कठै के भन्ने, आफ्नै चेलाहरू जसानले इसा घटना घटौँला छन् कि हम अभिभावकले लै हाम्रा चेलानलाई बलात्कार तथा यौनजन्य हिंसा गद्ध हुनेन भनेर नानै बैठे सिकाउन जरुरी आथिन। नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। भोलि कुष्ठरोग निवारण दिवस सुदूरपश्चिममा पनि मनाउने तयारी भएको छ। सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भए पनि कुष्ठरोग निवारण हुन सकेको छैन। लामो समयदेखि कुष्ठरोग निवारण गर्नका लागि स्वास्थ्य मातहतका विभिन्न सङ्घ संस्थाले कार्यक्रम सञ्चालन गरे पनि निवारण हुन नसकेको हो। कुष्ठरोगी पत्ता लाग्ने दर वृद्धि हुँदै गएपछि नियन्त्रणमा चुनौती पनि थपिँदै गएको छ। प्रति हजार जनसङ्ख्याको 1% कम भयो भने यसलाई निवारण भएको मानिन्छ। तर सुदूरपश्चिमका केही जिल्लाहरूमा निवारण भएको भए पनि सम्पूर्ण प्रदेशमा भने निवारण हुन सकेको छैन। पछिल्ला वर्षहरूमा झनै कुष्ठरोगी पत्ता लाग्ने दर वृद्धि हुँदै गएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ। सुनौ सहकर्मी रोशन भट्टको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीहरू खुलेर उपचार गर्न नआउँदा कुष्ठरोग निवारण गर्नमा झन चुनौती थपिएको हो। पछिल्लो 3 वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष कुष्ठरोगीको संख्यामा वृद्धि हुँदै गएको छ। कुष्ठरोग सांस्कृतिक कुराहरूसँग पनि जोडिएकाले यसलाई निवारण गर्न जनसमस्या हुने गरेको छ। सबै नागरिकमा यो रोग लागेको सहजै पत्ता लाग्न नसक्ने हुँदा पनि यसको निवारण हुन नसकेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की,
कुष्ठरोग सांस्कृतिक कुराहरूसित पनि जोडिएको चाहिँ छ। यो परम्परागत कुराहरू अब समाजमा चाहिँ सोसियल स्टिग्मा चाहिँ छ। लालछाना भेदभावका कुराहरूले कतै मलाई चाहिँ समाजले अपेलित गर्छ कि भन्ने हो। जानकारी भए तापनि मान्छे खुलेर आउन सकिराखेको अवस्था चाहिँ छैन। अब यसमा चाहिँ अब जनचेतनाको कमी नै भएको चाहिँ होइन, मैले भने शिक्षित हामीले गऱ्यौँ, सचेत हुन सकेको अवस्था चाहिँ भयो। उहाँहरूले चाहिँ सेल्फ केयरको बारेमा आफूलाई चाहिँ लाटो फुस्रो दाग यो भयो भने जानकारी चाहिँ छ कुष्ठरोगको भन्ने, तर चाहिँ यो सोसियल स्टिग्मा मलाई कुष्ठरोग लाग्यो भनेपछि हिजोको दिनको सम्झिन्छन्, उहाँहरूले चाहिँ नराम्रो मान्छन्, मलाई समाजमा हेला गर्छन् भन्ने उद्देश्यले उहाँहरू चाहिँ आउनुहुन्न।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा 28,25,676 जनसङ्ख्या रहेकोमा आर्थिक वर्ष 2072-73 208 नयाँ बिरामीको पहिचान भएको थियो भने 2073-74 201 र आर्थिक वर्ष 74-75 298 नयाँ बिरामीको पहिचान भएको छ। 73-74 कैलालीमा मात्रै जम्मा जनसङ्ख्याको 1% भन्दा माथि रहेकोमा आर्थिक वर्ष 2074-75 पनि कैलालीमा बिरामीको प्रतिशत वृद्धि भएको छ। 2074-75 कञ्चनपुर र अछामका पनि कुष्ठरोगीको संख्या 1% भन्दा माथि रहेको छ, तर 2073-74 दुवै जिल्लामा 1% भन्दा कम रहेको थियो। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग निरीक्षक मनोज ओझा,
सुदूरपश्चिम प्रदेशमा 298 नयाँ कुष्ठका बिरामीहरू पत्ता लागेका छन्। त्यसमध्ये अब कम 6 महिना उपचार गर्नुपर्ने बिरामीहरूको संख्या 103 रहेको छ र उपचारको अन्त्यमा हाम्रो आर्थिक वर्षको अन्त्यमा 297 बिरामी यो प्रदेशमा उपचारमा रहेका छन् भने महिलाहरू पनि पत्ता लागेका छन्। महिलाहरूको संख्या 116 रहेको छ। 298 मध्ये 116 चाहिँ महिलाहरू छन् भने त्यही गरेर कुष्ठरोगबाट अपाङ्गतातिर जान सक्ने रहेका सम्भावना रहेका बिरामीहरू संख्या चाहिँ 22 रहेको छ र गत वर्षमा केहीजना बच्चाहरू पनि पत्ता लागेका छन्। बच्चाहरूको संख्या चाहिँ 13 रहेको छ।
नेपालमा 2066 साल माघ 5 कुष्ठरोग निवारणको घोषणा भएको थियो। प्रति 10,000 जनसङ्ख्यामा 1 कम बिरामी भएको अवस्थालाई निवारण भएको भन्ने बुझिन्छ। कुष्ठरोगीको संख्या वृद्धि हुँदै गएको छ, तर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकाहरूको पनि निवारणमा सक्रियता भने देखिएको छैन। सुदूरपश्चिम प्रदेशको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी,
यो प्रदेशको प्रति घर घरमा गएर खोज्न सक्यो भने केसहरू संख्या चाहिँ बढेको र जिल्ला तहमा कार्यक्रम नहुनु, स्वास्थ्य कर्मीहरूले पनि समयमा डायग्नोसिस गर्न नसक्नु, सर्वसाधारण नागरिकले पनि यो छालामा सानो दाग छ किन गइराख्ने, यसले कुनै दुःख दिएको छैन भन्ने एउटा स्वास्थ्यको शिक्षाको कमीले गर्दा चाहिँ कहिले घटेको देखिन्छ। तर साँच्चीकै खोज्न जानुहुन्छ घर घरमा भने कुष्ठरोगी संख्या हामीले सोचेको र अहिले पाएको तथ्याङ्क भन्दा पनि यो प्रदेशमा चाहिँ बढी नै छ।
नेपाल सरकारले कुष्ठरोगको उपचार निशुल्क गर्ने व्यवस्था गरेको छ भने पूर्ण रूपमा उपचार सबै औषधि सेवन गर्नको लागि 7 जति अस्पतालमा भर्ना हुनु पर्यो भने भत्ता स्वरूप 7,000 दिने व्यवस्था समेत गरेको छ। कुष्ठरोगीको उपचारका लागि सुदूरपश्चिममा कैलालीको सेती अञ्चल अस्पताल र पहाडी जिल्लाको लागि डुलन्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
अर्को प्रसङ्ग, स्थानीय तहका जनप्रतिनिधिहरू सेवा सुविधा भोगी बन्दै गएपछि विकास र समृद्धि आउनेमा सुदूरपश्चिम प्रदेशवासीले आशंका व्यक्त गरेका छन्। प्रदेश सरकारसँगै स्थानीय तहका जनप्रतिनिधिहरू पनि सेवा सुविधा शीर्षकको बजेट मात्रै सक्न थालेपछि प्रदेशवासीमा समृद्धि आउने आशंका समृद्धि आउने आशंका बढेको हो। विकासतर्फको बजेट समेत खर्च नगरेका स्थानीय तहका जनप्रतिनिधिहरूले सेवा सुविधामा भने मासिक लाखौँ खर्च गरिरहेका छन्। अनियमिततामा मिलोमतो गर्ने जनप्रतिनिधिहरू विकास योजनामा एकअर्कालाई दोष दिएर पन्छिरहेको आरोप पनि प्रदेशवासीले लगाएका छन्। यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ श्रोता प्रतिक्रिया लिएर आउँदैछन् सहकर्मी बिन्दु चन्द।
सुदूरपश्चिम प्रदेश सरकार मात्रै होइन स्थानीय तहहरूका जनप्रतिनिधिहरू पनि चालू आर्थिक वर्षमा सेवा सुविधा भोगी नै देखिएको विषयमा धेरै श्रोताका प्रतिक्रिया प्राप्त भएका छन्। भरत रावलको विचारमा विकास निर्माणको योजना सम्बन्धी जानकारी नै नभएका जनप्रतिनिधिहरू भए हामी जनताले के विकासको अनुभूति गर्नु र सेवा उपभोगी जनप्रतिनिधिबाट के आशा गर्नु। धनबहादुर धामीले लेख्नु भएको छ, स्थानीय जनप्रतिनिधि छनौट गर्न पाउँदा हामी जति खुसी थियौँ आज त्यति नै दुखी छौँ, किनभने आज हरेक ठाउँहरूमा भ्रष्टाचार मौलाएको छ। बजेटको सही रूपमा कार्यान्वयन हुन सकेको छैन, विकास होला भन्ने आशा छैन, जनताका पीडमर्का झन बढेका छन्, नेतावाद हावी भएको छ। भान्सिंह धामीको विचारमा विकास निर्माणका विषयमा ज्ञानको कमी, बढी सेवा सुविधा भोगी जनप्रतिनिधि भएकै कारण र पछि पनि चुनावी एजेन्डा उठाउन विकासका योजना थाती राख्दैछन्। अर्को चुनावको लागि यस्तो खाले एजेन्डाको पोको पार्दैछन् कि खै। र धर्मराज जोशीले लेख्नु भएको छ, विकास गर्ने उद्देश्य नै थियो भने यो सानो मुलुकमा बीचको सरकार अर्थात् प्रदेश सरकारको आवश्यकता नै थिएन। स्थानीय तहमा अधिकारको विकेन्द्रीकरण र बलियो अनुगमन संयन्त्र हुनु पर्थ्यो। सेवा सुविधामा सुटुक्क कुरा मिल्ने, विकासमा एकले अर्कालाई देखाएर पन्छिने, समयमा कसको कार्यविधि र क्षेत्र के हो थाहा नपाएझै गर्ने, सरल प्रक्रियालाई झन्झटिलो बनाएर अनुहार मात्रै बढाएर प्रवृत्ति पुरानो भन्दा झन खतम बनाएर विकासका सपना देख्नु देखाइनु गलत छ। प्रवृत्ति सेवा सुविधामुखी र कार्यकर्तामुखी चुनावमुखी हुँदासम्म र जनता लाचार हुँदासम्म यस्तै चलिरहनु स्वाभाविक। तपाईँ पनि समसामयिक विषयवस्तु दिनेश खबरको फेसबुक पेजमा राखिएको हाम्रो समाचार र कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउनुहोला। तपाईँ आफ्नै आवाजमा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो समाचार शाखाको टेलिफोन नम्बर 091410210 फोन पनि गर्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल दिनेश खबरलाई सब्सक्राइब गरेर भिडियो रिपोर्ट पनि हेर्न सक्नुहुनेछ। तपाईँका प्रतिक्रियाले हामीलाई मार्गदर्शन र हौसला प्रदान गर्नेछ।
दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
आहा, कति राम्रो आँगनको सजावट! अनि यी बोलकहरू हैन बाबु, कहाँबाट ल्याउनु भो?
लौ हेर, अब दाइलाई पनि भन्नु पर्यो, मेरो जस्तै यसरी नै घर सजाउने र घरका आँगनहरू सजाउने मन छ भने खप्तड ब्लक उद्योगबाट ल्याउनु पर्यो भाउजू। त्यहाँ त आँगन सजाउने विभिन्न किसिमका ब्लकहरू, भाइब्रेटर र प्रेसरबाट विभिन्न डिजाइनका कलरफुल ब्लकहरू, अनि पार्किङ ब्लकहरू, कलरफुल स्याडो भएका, त्यस्तै गरी कार्व स्टोन डिजाइनिङवाला ब्लकहरू त्यहाँ सबै पाउँछ। खप्तड ब्लक उद्योग, धनगढी गाउँ जाने बाटो। प्रोप्राइटर कमल बहादुर सिंह, 9861301205, 9256528973।
हाम्रो यहाँ ख्याति प्राप्त प्रशिक्षकद्वारा न्यूनतम शुल्कमा
प्रहरी सहायक निरीक्षक असय, प्रहरी जवान र इन्स्पेक्टरका तयारी कक्षाहरू,
कृषि विकास र वाणिज्य बैङ्कका चौथो र पाँचौँ तहका तयारी कक्षाहरू यही असोज 20 गतेदेखि धमाधम सञ्चालन भइरहेको छ।
हाम्रा सेवाहरू, उपयुक्त कक्षा कोठा,
काठमाडौँ तथा धनगढीका प्रख्यात अनुभवी शिक्षक शिक्षिकाबाट अध्यापन गराइने परीक्षा केन्द्रित सिकाइ,
काउन्सिलिङ र पर्सनालिटी ग्रुमिङ,
अंग्रेजी तथा नेपाली माध्यममा सिकाइने, प्रत्येक हप्ता टेस्ट लिइने,
उपयुक्त पार्किङ सेवा,
कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था।
सम्पर्क प्रकाश एकेडेमी एजुकेशनल कन्सल्टेन्सी, मेन रोड कैलाली, जनपुस्तकालय भवनमा। सम्पर्क नम्बर 9854821277।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्गहरू। नेपाली कङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्य समिति कैलालीको आयोजनामा धनगढीमा सरकारका विरुद्ध विरोध सभा आयोजना हुने भएको छ। माघ 8 गते प्रदेश नम्बर एकबाट सुरु भएको सरकार विरुद्धको विरोध कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ 14 गते हुने तरुण दल जिल्ला कार्य समिति कैलालीले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। पत्रकार सम्मेलनमा तरुण दलका कैलाली अध्यक्ष दिपेन्द्र बमले बलियो प्रतिपक्षको झल्को दिने गरी सरकारले गरेका गलत निर्णयका विरुद्ध विरोध सभाको आयोजना गरिने बताउनुभयो। माघ 14 गते र्याली सहित विरोध सभाको आयोजना गरिने र प्रदेश नम्बर एकबाट सुरु गरिएको सरकार विरुद्ध गर्ने कार्यक्रम धनगढीमा समापन गरिने नेपाल तरुण दल कैलालीले जनाएको छ। केही खबर संक्षेपमा। धनगढीको ग्यालेक्सी माविले आयोजना गरेको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नवजीवन अस्पतालको सहयोगमा ग्यालेक्सी माविले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। विद्यालयको प्राङ्गणमा आयोजना गरिएको शिविरमा बालरोग विशेषज्ञ डाक्टर सुमन नेपाल र डाक्टर शक्ति कार्कीद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो। उक्त शिविरमा 40 प्रकारका औषधिहरू निशुल्क वितरण गरिनुका साथै अभिभावक विद्यार्थी र अन्य व्यक्तिहरूलाई समेत गरी 151 जनाको स्वास्थ्य परीक्षण गरिएको छ। विद्यालयले आफ्नो जयन्तीको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो र राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान् अन्तर्गत अभिभावकहरूका लागि साथी दौतरी शिक्षा सम्बन्धी एक दिने तालिम धनगढीको जुगेडामा रहेको सिद्धनाथ माविमा सम्पन्न भएको छ। अभिभावकलाई घरमा पढाएको वातावरणलाई वातावरण प्रवर्धन गर्न र नियमित विद्यालय भ्रमण गरी आफ्ना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न सहयोग पुग्ने अपेक्षासहित तालिम प्रदान गरिएको हो। आज शनिबार, अब साप्ताहिक स्तम्भ स्रष्टा र सिर्जनाको पालो लिएर आउँदैछन् सहकर्मी नवराज पनेरू।
आजको स्रष्टा र सिर्जना गजलकार कमल सङ्घर्षप्रति केन्द्रित छ। अछाम ठुला सेनका कमल प्रसाद भण्डारीलाई नेपाली साहित्यको क्षेत्रमा कमल सङ्घर्षको नामले चिनिन्छ। कमल प्रसाद भण्डारी परिवारले राखिदिएको नाम। साहित्य सिर्जनामा गरिएको सङ्घर्षलाई आफ्नो पहिलो नामसँग थप्दै कमल सङ्घर्षको जन्म भयो। रहरै रहरमा थालिएको साहित्यिक सङ्घर्षलाई वास्तविकतामा परिणत गर्न भने ठुला सेनका कमलले साँच्चीकै सङ्घर्ष गर्नु पर्यो।
उजाड भो जिन्दगी हरा भराबाट माटो लुटिन थालेपछि जराबाट घर बनाउँदै छोड्न थालेको हुँ। प्रभावित भए
गाउँकै गङ्गा माविमा कक्षा सातमा अध्ययन गरिरहँदा कमल सङ्घर्षले रहरै रहरमा एउटा गजलको सिर्जना गरे। पहिलो गजल रहरमा लेखिएको थियो, तर गजलका धेरै सिद्धान्तहरू भने मिलेका थिए। आमाको डेउडा मोह र सँगैका दौतरीहरूको साहित्य मोहले सङ्घर्षलाई पनि गजल लेखनीमा तानेको हो। लेखन अभ्यास नियमित भएपछि सिर्जनाहरू पनि परिपक्व उत्पादन हुन थाले।
अलिअलि साहित्य किताबहरू पनि पढिने, अलिअलि घरमा पनि साहित्य किताबहरू हुन्थे। हाम्रो फ्यामिली पनि अलिकति डेउडा गीतहरू भन्ने गाउने होइन, त्यो सँगसँगै चल्ती थियो। त्यो भावनाहरू लेख्ने प्रभाव, त्यसपछि रेडियोको अलिअलि प्रभाव, सबै कुराले लेखियो। सुरुदेखि नै लेख्न थाल्यो।
लेखनी नियमित भएपछि कमल सङ्घर्ष अछाम र वरपरका जिल्लाहरूमा गजलका लागि परिचित नाम बनिरहेको थियो र सोही क्रममा रेडियोमा कार्यक्रम सञ्चालनको मौका जुरेपछि त कमलको चर्चा अझै व्यापक भयो। झण्डै 4.5 वर्ष कार्यक्रम सञ्चालन गर्दा हजारौं श्रोताको सिर्जना वाचन गर्ने मौका पाए। थुप्रै लेखकहरूसँग परिचित हुने अवसर पनि मिल्यो। त्यसैले कमल सङ्घर्षलाई साहित्यमा पहिचान खोज्न राजधानीको यात्रा तय गर्नु परेन, उल्टै राजधानीले गजलका ठूला कार्यक्रमहरूमा कमललाई निम्तो पठाउन थाल्यो।
गजलकै कार्यक्रममा काठमाडौँ आएको भनेको 6 वर्ष पहिले म एउटा काठमाडौँकै एउटा राम्रो गजल महोत्सव भएको थियो, राष्ट्रिय गजल महोत्सव, त्यसमा गजल वाचनका लागि मलाई मौका दिएको थियो। पहिलोचोटि त्यसरी आएको, त्यसपछि नियमित रूपमा अन्य कार्यक्रमहरूमा पनि अब सहभागी हुँदै आइयो।
कमल सङ्घर्षलाई शुरूवाती चरणमा एउटा गजल तयार पार्न 5 मिनट मात्रै लाग्थ्यो। बिस्तारै 1 घण्टा लाग्न थाल्यो, पछि 1 दिन, 1 हप्ता, 1 महिनासम्म एउटा गजल तयार पार्नमै लाग्यो। लेख्नमा जति परिपक्व हुँदै गइन्छ त्यतिकै त्यसमा अर्थ खोज्न थालिएपछि परिपक्व गजल सिर्जना हुन थाले, तर समय भने धेरै लाग्न थाल्यो।
मृत्यु बाहेक अर्को सत्य के छ तिमीसँग? दुनियाँ आफ्नो बनाउन दुईटा कुरा चाहिन्छ, रुपियाँ र यौवन मध्ये के छ तिमीसँग?
2070 सालमा काठमाडौँमा राष्ट्रिय गजल महोत्सव आयोजना भयो। सोही कार्यक्रममा गजल वाचनका लागि कमल पहिलो पटक काठमाडौँ पुगे। गजल वाचन गरे र धेरैले रुचाउँदा परिचय फराकिलो बन्दै गयो। सोही सालमा संयुक्त गजल संग्रह कैफियतमा पनि कमलका गजलहरूले स्थान पाए। प्रज्ञा प्रतिष्ठानमा भएको विमोचन समारोहमा विभिन्न ख्यातिप्राप्त स्रष्टाहरूका अघि कमलले गजल वाचन गरे र त्यसले देशभरिकै साहित्यिक क्षेत्रमा तल्लीन विभिन्न व्यक्तिहरूसँग चिनजान बढायो।
71 सालमा अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगितामा प्रथम भएको बेला पुरस्कार लिन आइयो त्यो कार्यक्रम चाहिँ त्यतिखेरका कार्यक्रमहरू सहभागी भए अनि त्यसपछि लगायत अरू कर्मीमा हुने कार्यक्रममा आइयो तर काठमाडौँ रेगुलर बस्न थालेको भनेको म बिचमा एक वर्ष मलेसिया पनि गएँ कामकै सिलसिलामा गएर त्यहीँ गएर त्यहीँ गजलहरू लेखेर त्यहीँ चाहिँ सडक त्यहीँ करिब त्यहीँ लेखेँ।
2071 सालमा सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय गजल प्रतियोगिता हुँदा कमलको गजल पहिलो भयो। सो प्रतियोगितामा देशभरिबाट 352 जनाले गजल पठाएकोमा कमलको गजल पहिलो भएको हो। यी र यस्तै कार्यक्रमहरूले कमलको राजधानी सँगको निकटता पनि बढाउँदै लग्यो र लेखकहरूसँग चिनजान र लेखने पनि बढ्दै गयो।
जंगल पछि बुद्धहरू बन्दुक बोकेर हिटलर भन्छ म के गरु बन्दुक बोकेर कोठा भित्रै कलम चलाई बाँच्नु छैन मलाई लाग्छ सिमानामै मरु बन्दुक बोकेर।
तर साहित्य लेखनीमै सक्रिय भएर दैनिकी चलाउनु मुस्किल थियो। धेरै सुदूरपश्चिमेली युवाहरू जस्तै कमलले पनि 2072 सालमा वैदेशिक रोजगारीका लागि मलेसियाको यात्रा तय गरे। परदेशमा रोजगारी गर्दा पनि कमलको लेखनीमा भने कमी आएन र गजल लेखनी नियमित नै जारी रह्यो। मलेसियामा काम गर्ने क्रममा साथमा रहेको एउटा कलम र एउटा डायरी नै कमलको सारथी बन्यो। झण्डै एक वर्ष मलेसियामा रोजगारी गरेपछि नेपाल फर्किँदा कमलसँग एउटा गजल संग्रहको पाण्डुलिपि तयार भयो।
खाडीमा पुग्छ सपनाहरूको जहाजे खाडीमा पुग्छ सम्झनाको बारुदी पठाउँछौ तिमी क्षणमै दिलको इलाज।
नेपाल फर्किएर कमलले मलेसियामा तयार भएको पाण्डुलिपिलाई सडक नाम दिएर प्रकाशित गरे र फेरि मलेसिया नफर्किने निधो गरे। सडक प्रकाशनमा आएदेखि नै चर्चामा रह्यो। यो पुस्तक नेपाली गजल इतिहासमा सर्वाधिक बिक्री भएको पुस्तकका रूपमा पनि स्थापित हुन सफल भयो। अहिले भने विगत 2.5 वर्षदेखि कमल संघर्ष संघीय राजधानीमा सृजनाको खेती गरिरहनु भएको छ।
प्रयोगशालामा राख्यौ आफ्नै पिता माता प्रयोगशालामा पानीको रङ हुन्न तिमी खै कसरी भन्छौ देखिन्छन् यी नदी राता प्रयोगशालामा।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
प्रसारणको अन्त्यमा प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। धनगढी दिपायल दूरतमार्गमा फेरि स्वामित्व विवाद बल्झिएपछि निर्माणमा अन्यलता बढ्यो। प्रदेश सरकारलाई योजना हस्तान्तरण भएको 2 महिना नपुग्दै संघीय सरकारकै मातहतमा लैजाने प्रयास। स्थानीय तहका जनप्रतिनिधिहरू सेवा सुविधा भोगी हुँदा विकास र समृद्धि आउनेमा प्रदेशवासीको आशंका। अनियमिततामा मिलोमत गर्दै विकास निर्माणमा एकअर्कालाई दोष दिएर पन्छिरहेको आरोप। कैलालीको बाउनियामा सामुदायिक वन र वन कार्यालयका कर्मचारीको मिलोमतोमा काठ तस्करी। स्थानीय र युवा क्लबको सक्रियतामा तस्करीमा संलग्नहरूलाई पक्राउ गरे पनि उम्काउने प्रयास। सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग निवारणका लागि सरकारी र गैर सरकारी निकायले लगानी गरे पनि निवारणमा चुनौती। प्रदेशका अधिकांश जिल्लामा वर्षेनी कुष्ठरोगीको संख्या बढ्दै। र कैलालीको गोदावरी धाममा लागेको 12 राशि दर्शन मकर मेला सम्पन्न। मेला अवधिभर झण्डै 4 लाख भक्तजनले दर्शन गरेको दावी। भेटी बाफत मात्रै 3 लाख रकम संकलन।
यस दिनेश खबरका साथमा मेडलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
हवस् त, सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगासँगै लम्कीको जनता एफएम र असामको रेडियो असामबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबर सकियो। राति 10 बजे अर्को दिनेश खबर लिएर आउनेछौँ। तपाईँ भने नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र पल पलका अपडेटका लागि dineshkhabar.com पढ्दै गर्नुहोला। अहिलेलाई समाचार बुलेटिनबाट जनक विष्ट बिदा हुन्छु। नमस्कार।